نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي. خلاصہ قرآن کے سلسلے میں 14 پارے کا سیکنڈ رب ہے سورة النحل سے. بسم الله الرحمن الرحيم أتى أمر الله فلا تستعجلوه سبحانه وتعالى أما يشركون. سورة نحل کا آغاز ہے. سورة نحل کا ایک دوسرا نام سورة النعم بھی ہے, اللہ تعالیٰ کی نعمتوں کا تذکرہ ہے. اس سورت کو پڑھتے ہوئے ایسے محسوس ہوتا ہے کہ ہم کسی باغ میں سے گزر رہے ہیں, بلکہ ایسے لگتا ہے کہ کسی ٹرین میں بیٹھے ہوئے ہیں اور ہماری ٹرین کے باہر مختلف منظر ہیں. کہیں کھیت ہیں اور ان میں جانور چر رہے ہیں, کہیں کھیتیاں ہیں, کہیں دریا ہیں. اور اس سورت کو پڑھنے کا طریقہ غور و فکر ہے, تدبر کے ساتھ اور ساتھ ساتھ اللہ تعالیٰ کی نعمتوں کو دیکھتے جائیں. کس طریقے سے اس سورت میں اللہ تعالیٰ نے اپنی قدرتوں کو بیان کر کے مشرکین مکہ کے شرک کو کھول دیا کہ تم اتنے پیارے رب کو, قدرتوں والے رب کو چھوڑ کر کچھ نہ کر سکنے والے بتوں کے آگے جھک رہے ہو. اور خاص طور پہ سورت کا نام نحل آیت 68 میں شہد کی مکھی کے بارے میں آتا ہے کہ کیسے شہد کی مکھی بھی قدرت کا ایک شاہکار ہے. اس سورت میں ہجرت کی باتیں ہوں گی کہ کس طریقے سے حبشہ ہجرت کر کے لوگ جا رہے تھے, اور اللہ تعالیٰ نے پیغام دیا کہ جب ایک جگہ تمہیں اللہ کی بات کرنا مشکل لگے, اس پہ عمل کرنا مشکل لگے, تو وہ جگہیں چھوڑ دو اور چل پڑو. اور خاص طور پہ آیت 106 میں جب من کفر باللہ من بعد ایمانہ سے پتہ چلتا ہے کہ حالات اتنے تنگ تھے کہ مجبور کر دیا جاتا تھا لوگوں کو کلمہ کفر کہنے پہ. آئیے دیکھتے ہیں کہ ہمارے لیے صورت میں کیا ہے. بسم اللہ الرحمن الرحیم اتى امر اللہ فلا تستعجلوا سبحانہ وتعالی اما یشرکون. آ گیا اللہ کا فیصلہ, اب اس کے لیے جلدی نہ مچاؤ, پاک ہے وہ اور بالاؤ برتر ہے اس شرک سے جو یہ لوگ کر رہے ہیں. کون سے فیصلے کی بات ہے, کس قسم کی بات ہے؟ بار بار سوال کرتے تھے قیامت کب آنی ہے, بار بار پوچھتے تھے کہ اچھا جی اگر آپ سچے نبی ہیں تو اللہ کی مدد کب آنی ہے, اور فیصلہ مسلمان بھی پوچھتے تھے کہ اللہ کے نبی مدد کب آئے گی, ہجرت کا حکم کہاں آئے گا. یہ سارے ایمانی آتے ہیں کہ ہجرت کا حکم اب آنے والا ہے, اب مشرکین کے ظلم کی حد ہو چکی, اب نکلنا پڑے گا. اور اللہ تعالیٰ نے پہلے ہی خبر کر دی کہ اللہ تعالیٰ مسلمانوں کی مدد کرنے والا ہے. کون سا اللہ؟ یونزل الملائکۃ بالروح من امرہ علی من یشاء من عبادہ. وہ نازل کرتا ہے فرشتوں کو روح کے ساتھ اپنے امر کے ساتھ جس پر چاہے اپنے بندوں میں سے. اور اس وحی کا خلاصہ کیا ہے؟ انذروا. اس کو ہائی لائٹ کر لیجئے. یہ ہے پورے دین کا خلاصہ, انذار, پیار سے ڈراؤ, وارن کرو, آگاہ کرو. اور یہاں روح کا لفظ وحی کے لیے آیا کہ وہ اس روح یعنی وحی کو اپنے بندے پر نازل کرتا ہے. کیا مطلب ہے؟ کہ اللہ تعالیٰ اپنے بندوں میں سے کسی ایک بندے کو چن لیتا ہے نبوت کے لیے اور اس کے لیے اس وحی کو پیش کرتا ہے. کیوں وحی کو روح کہا گیا؟ بالکل جس طرح جسم سے روح نکل جائے تو انسان ٹھنڈا ہو جاتا ہے نا, اسی طرح جب زندگیوں سے قرآن کی وحی نکل جاتی ہے تو زندگی ٹھنڈی ہو جاتی ہے. اسی طرح جیسے مردوں میں جان پڑ سکتی ہے نا, تو یہ قرآن ہمیں نئی زندگی دیتا ہے. آپ قرآن کی محفل سے اٹھیں گے, آپ کے اندر حرارت ہوگی, آپ کا خون تپ رہا ہوگا, کچھ کرنے کا احساس ہوگا. لیکن اگر آپ کچھ عرصے کے بعد اپنے آپ کو اس چیز سے محروم کر لیں تو آپ دیکھیں گے کہ آپ کے جذبے ٹھنڈے ہونے لگتے ہیں. تو اس روح سے الگ ہونا حقیقت میں روحانی موت, مرنے کے برابر ہے. پھر اللہ تعالیٰ اپنی قدرت کی دعوت دیتے ہیں کہ توحید کی دعوت کیا ہے, کہ انہ لا الہ الا انا فاتقونی. کیا لوگوں کو بتاؤ, یہ بتا دو کہ میرے سوا کوئی تمہارا معبود نہیں, پس مجھ سے ڈرو. کیوں ڈرو؟ اس لیے کہ خلق السماوات والارض بالحق, اس نے آسمان و زمین کو برحق پیدا کیا, وہ بہت بالا و برتر ہے اس شرک سے جو یہ لوگ کر رہے ہیں. یعنی لوگ اتنے پیارے رب کو چھوڑ کے دوسروں کو پوچھتے ہیں تو اللہ کو کوئی پرواہ نہیں. اللہ کو نعوذ باللہ کسی کے ووٹس کی ضرورت نہیں, کسی کی ہمدردیوں کی ضرورت نہیں کہ اللہ تعالیٰ کی قدرت موجود رہے. اس نے انسان کو ایک ذرا سی بوند سے پیدا کیا اور دیکھتے ہی دیکھتے واضح طور پر وہ ایک جھگڑنے والی ہستی بن گیا. کیسے جھگڑتا ہے انسان؟ اب دیکھیں انسان اور جھگڑے ساتھ ساتھ ہیں, پیدا ہوتے انسان کے جھگڑے شروع ہو جاتے ہیں. बाज़ दफ़ा बच्चे की माँ के साथ ज़िद देखा करे, ज़िद में आ जाए तो दूध नहीं पीता, भूख लगी है, सोना है तो रो रहा है, कपड़े बदलने हैं तो रोना है, ज़िद्दी ज़िद्दी। ज़रा सा बड़ा होता है तो भाई बहनों से लड़ने लगता है, फिर ज़रा बड़ा होता है तो माशाल्लाह फिर तो अपने बराबरों से लड़ता है, और अल्लाह माफ़ करे बाज़ दफ़ा दीन पे आके भी दूसरे दीन वालों से लड़ने लगता है, तो इंसान अपनी असल से बताया कि बड़ा झगड़ालू है, झगड़े ही झगड़े इसकी ज़िंदगी में आ जाते हैं। والأنعام خلقها لكم فيها دفء ومنافع ومنها تأكلون، उसने जानवर भी पैदा किए जिनमें तुम्हारे लिए पोशाक भी और खुराक भी है। पोशाक किधर है? लेदर जैकेट्स। और खुराक वो है जो पेट के अंदर गोश्त की सूरत में है, और इसमें तुम्हारे लिए और तरह तरह के फ़ायदे भी हैं। मतलब इसकी खाल से तुम अपने सामान बनाते हो, इनके साथ तुम ज़िंदगी के बहुत सारे और फ़ायदे भी लेते हो। लेकिन जो सबसे बड़ी बात है ना, वो क्या है कि वलकुम फी हद जमाल ही न तुरी हो न वही न तसरहून, उनमें तुम्हारे लिए जमाल है जबकि सुबह तुम इन्हें चरने के लिए भेजते हो और जबकि उन्हें वापस लाते हो। ये मंजर कब देखते हैं? मैंने एक सफ़र किया था यूके में, बाय ट्रेन स्कॉटलैंड गई थी, तो मैंने उस वक्त इस आयत को बहुत याद किया। ट्रेन के बाहर जो मंजर था, एक तो बारिश थी, खूबसूरत लग रहा था, सब्स लश ग्रीन किस्म के घास के फील्ड्स, और उसमें वाइट कलर की छोटी छोटी दुम्बियाँ जो थी वो चर रही थी। आज भी मैं आंखें बंद करूँ तो मेरी आंखों में वो मंजर आता है। वाकई मैंने कहा अल्लाह ने सच कहा कि वलकुम फीहा जमालुन। आप देखिए इतना खूबसूरत लगता है। आज भी अगर आप ये सिटी की तरफ जाएँ तो यहाँ एक बीच में ऐसा छोटा सा स्लॉट आता है कि फॉर्म्स हैं और दूर कहीं ना कहीं घोड़े जो हैं वो चर रहे होते हैं। कैसी बात है। यहाँ हाईलाइट कीजिए लफ्ज़ जमाल को। हम इंसान कोई चीज़ बनाते हैं ना, तो उसमें या तो जमाल होता है या कमाल होता है। दूसरे लफ्ज़ों में कह लें कि या तो हम घर में कोई लेके आते हैं, ये डेकोरेशन पीस है, खूबसूरत है, बस ला के रख दिया, सजा हुआ है। लेकिन हम एक वैक्यूम क्लीनर भी ले आते हैं क्योंकि उसमें कमाल है, खूबसूरती नहीं है कोई बात नहीं, लेकिन हमारा काम करेगा, सफाई कर देगा। अल्लाह की ज़ात देखिए कि जमाल और कमाल एक ही साथ है। अल्लाह ने सितारे बनाए, जमाल है, कमाल क्या है? ज़ैन्ना समा दुनिया भी मसावी है तो साथ ही रुजू मल्ले शयातीन है। कायनात की कोई चीज़ सिर्फ सजावट के लिए नहीं, हम तो सिर्फ कपड़ों पे सितारे टांग लेते हैं ना खूबसूरती के लिए, अल्लाह ने जिस चीज़ को खूबसूरत बनाया साथ उसका मकसद भी है। ये बहुत बड़ा एक बुनियादी फ़र्क है हमारी बनाई हुई चीज़ों में और अल्लाह की बनाई हुई में। फिर वतहमिलु अस्क़ालकुम इला बलदिन, वो तुम्हारे लिए बोझ ढोकर ऐसे ऐसे मुकामात पर ले जाते हैं जहाँ तुम सख्त मेहनत के बग़ैर नहीं पहुँच सकते। पहले दौर में चूँकि सामान उठाने के लिए जानवर ही थे, आज आप देखिए क्रेनें, जहाज़ और शिप्स और क्या कुछ अल्लाह ने दे दिया। हकीकत ये है कि तुम्हारा रब तुम पर बहुत शफकत करने वाला और मेहरबान है, और घोड़े और खच्चर और गधे ताकि तुम उन पर सवार हो जाओ, और जीनत भी हैं। वयखलुकुमालातालमून, इसको हाईलाइट कीजिए, और वो भी पैदा करेगा जिनको तुम अभी नहीं जानते। मुफस्सरीन इस आयत के हिस्से पे कहते हैं कि इसमें आज फ्यूचर के जहाज़ बहरी जहाज़ है। जब ये आयतें उतरी थी उस वक्त तो नहीं पता था ना कि शिप भी कोई चीज़ है, बहरी जहाज़ भी कोई चीज़ है। तो अल्लाह ने बहुत सारी चीज़ें पैदा करनी, और इस यखलुकु में प्रेजेंट के साथ फ्यूचर यानी मुजारे में हाल और मुस्तकबिल दोनों है, उससे पता चलता है कि आने वाले दौर में न जाने क्या कुछ आएगा। इसने रिसर्च का दरवाज़ा खोल दिया कि और बहुत सारी चीज़ें जिनका आज नहीं पता लेकिन कल पता चलेगा। वल्लाहिल्कस्दुस्सबीली वमिन्हा जायर, और अल्लाह ही के ज़िम्मे है सीधा रास्ता बताना जबकि टेढ़े रास्ते भी मौजूद हैं। अल्लाह बंदे को गाइड करता है, टेढ़े रास्ते बहुत सारे हैं। सीधा रास्ता कौन सा है? तौहीद का। और टेढ़े रास्ते कौन से हैं? शिर्क के। इशारा है इसमें नबूवत का, कि नबी सल्लल्लाहु अलैहि वसल्लम को नबी बनाने का फ़ैसला अल्लाह का था। आप ख़ुद से अपनी मर्ज़ी से नबी नहीं बन गए, लेकिन इंसानों की इस दुनिया में और बहुत सारे लोग बातिल नज़रियात फैलाते हुए भी दिखाएंगे, लेकिन तुमने उन पर नहीं चलना। वलौ शा लहदाकुम अजमाइन, और अगर वो चाहता तो तुम सबको हिदायत देता। हुवल्लज़ी अनज़ला मिनस्समाई माअन लकुम मिन्हु शराबुन, वो वही है जिसने आसमान से तुम्हारे लिए पानी नाजिल किया जिसमें से तुम पीते हो और उसमें से तुम अपने दरख्तों को चराते हो। और मिन्हु शजरुन फ़ीहु तुस्कीमून, और उसी में दरख्त हैं कि जिसके अंदर तुम जानवरों को चराते हो। मुराद क्या है कि आसमान से पानी उतरता है एक ही जैसा, तुम्हारे लिए मीठी गाजरें बना देता है और तुम्हारे जानवरों के लिए वो चारा बन जाता है। कौन पानी को हुक्म देता है कि तुमने इसको इधर जाके मीठे चीज़ में लेके जाना है और उधर जाके तुमने उसको कड़वी चीज़ों में लेके जाना है, ये सब अल्लाह के फैसले हैं। युम बितुलकुम बिही ज़रआ, वो इस पानी के ज़रिए से खेतियाँ उगाता है और जैतून और खजूर और अंगूर और तरह तरह के दूसरे फल पैदा करता है। इसमें एक बड़ी निशानी इन लोगों के लिए जो गौर व फिक्र करते हैं। आइए हम भी थोड़ा सा गौर व फिक्र करें। देखिए कि मुख्तलिफ किस्म की और एक तरह की चीज़ें अल्लाह ताला की ज़ात पैदा करती है। क्यों पैदा करती है? क्योंकि इंसानों की ज़रूरियात को पूरा करें। यहाँ देखिएगा कि खेतियों के साथ जैतून और खजूर और अंगूर की बात है। देखने में ये सब मिलते हैं, कभी कहीं अंगूर पड़े हों तो दूर से पता भी नहीं चलता कि ये जैतून है। इसी तरह काला अंगूर भी होता है तो काला जैतून भी है, सब्ज़ है वो भी तो सब्ज़ ये भी है, लेकिन टेस्ट फ़र्क, जायका फ़र्क, उनकी तासीर फ़र्क। इसी तरह बाज़ इंसान घुले मिले रहते हैं, देखने में वो एक जैसे लग रहे होते हैं लेकिन उनकी तासीर फ़र्क होती है। जिस तरह फलों में मुख्तलिफ टेस्ट है ना, इसी तरह इंसानों के भी टेस्ट हैं। और किसी का असल टेस्ट का पता चलता है जब आप उसको चखते हैं। फल दूर से कैसे क्यों ना लगाओ, आप कह तो सकते हैं कि ये आम बहुत मीठा होगा, लेकिन ज़ुबान पर रखने से पता चलता है कि ये मीठा है कि खट्टा है। इसी तरह इंसानों की इस दुनिया में बाज़ इंसानों में बड़े खूबसूरत लग रहे होते हैं, लेकिन जब उनसे वास्ता पड़ता है तो पता चलता है कि वो तो बहुत खट्टे इंसान थे। इसी तरह हम और भी गौर व फिक्र कर सकते हैं। फिर फरमाया वसख्खर लकुमुल लैल वन नहार वश्शम्स वल क़मर, और इसने तुम्हारी भलाई के लिए रात और दिन को और सूरज और चाँद को मुसख्खर कर दिया, और सब सितारे भी इसी के हुक्म से बंधे हुए हैं। इसमें बहुत सी निशानियाँ हैं इन लोगों के लिए जो अक़ल से काम लेते हैं, और जो बहुत सी रंग बिरंग की चीज़ें इसने तुम्हारे लिए ज़मीन में पैदा कर रखी हैं। इसमें ज़रूर निशानी है इन लोगों के लिए जो सबक हासिल करते हैं। यह रंगों की बात हुई, मुख्तलिफ़न अलवान हो। एक लम्हे के लिए सोचिए ज़रा, अगर ये दुनिया ब्लैक एंड वाइट होती कैसे लगते? आप देखिए, इससे पता चलता है कि अल्लाह ने हमारी ज़रूरियात ही नहीं पूरी की, बल्कि हमारी एथेटिक सेंस का, हमारी हिस्से जमालियात का भी ख्याल किया। इससे पता चलता है कि दीन का नाम ये नहीं कि बेढंगे हो जाएँ, बोरिंग हो जाएँ। दीन खूबसूरत भी हो सकता है, दीन की प्रेजेंटेशन अच्छी से अच्छी हो ताकि दूसरे लोग भी उसको कुछ वैल्यू दें। अल्लाह सुब्हान तआला फरमाते हैं, इन्ना फी ज़ालिका लआयातन लिकौमी यज़्ज़क्करून, इसमें निशानी उनको है जो नसीहत लेंगे। हर बंदे को नहीं मिलती। फ्रूट चाट कितनों ने खाई, कितनों ने कभी उसके रंगों पर गौर किया? कितने लोग हैं जो सैलड खाते हैं और सैलड खाना मुश्किल हो जाता है, उसके रंगों से बातें करने को दिल जाता है। कभी कैप्सिकम मुँह में डाल के देखें, जो उसका जूस और जो उसकी खटास और जो उसकी फ्रेशनेस मुंह में आती है, यकीन करें कि ऐसे लगता है कि इंसान अल्लाह ताला को थाम ले, इतना प्यार आता है अल्लाह पे। लेकिन इंसान कितना बेढंगा है, कितना नाशुक्र है, अल्लाह की इस दुनिया पे कितना गन डाल रहा है। फिर इसके बाद अब हमें सी वर्ड में लेके जा रहा है अल्लाह ताला, वहुवल्लज़ी सख़्खरल बहर लिताकुलु मिन्हु लहमन दरिया, वही है जिसने तुम्हारे लिए समंदर को मुसख़्खर किया ताकि तुम इससे तरोताज़ा गोश्त लेकर खाओ और उससे जीनत की वो चीज़ें निकालो जिन्हें तुम पहना करते हो। ये क्या है? पर्ल्स हैं आपके, तो इससे पता चला पर्ल्स पहनने फ़र्ज़ हैं, सवाब का काम है, क्योंकि अल्लाह ने कहा कि तलब सुना है, आज जाके ऑर्डर कर दें पर्ल्स का सेट मियाँ से, कि कुरान में पढ़ा है जी, अल्लाह कहता है तुम पहनते हो। वह तरल फुल कल मवाख रफ़ी ही, और तुम देखते हो कि कश्ती समंदर का सीना चीरती हुई चलती है। ये सब कुछ इसके लिए है कि तुम अपने रब का फजल तलाश करो और उसके शुक्रगुजार बनो। इसको नोट कीजिए, वली तब तक मिन फजली, अल्लाह रोकता नहीं है फजल हासिल करने से। कमाओ, खाओ, मेहनत करो, लेकिन असल बात है लअल्लकुम तशकुरून। तो यहाँ शुक्र क्या है कि जिसका खाते उसकी नमक हलाली करो, उसकी बात मानो। और ये शुक्र का आला तरीन दर्जा है कि शुक्र बिल जवारे, कि नेमते खाओ, इस्तेमाल करो, फिर अब के बनो। क्या हमारा हाल उन लोगों जैसा तो नहीं कि जो आम दिनों में जब आम खाते हैं, आम से मुराद के बिल्कुल ऑर्डनरी चीज़ें खाते पहनते उड़ते हैं, तो उस दिन तो पांच नमाजें भी पढ़ लीं और अल्लाह के हुक्म से कुछ नेकी भी की, और जिस दिन खूब अच्छा खाते हैं उस दिन खूब बुराइयां करते हैं। शादियों का मौका देख लीजिए, हमारे अरूज का मौका आता है, सर से पांव तक हम नए कपड़ों में होते हैं, नए खाने, खूब खाने, उसी दिन शायद सबसे ज़्यादा नाफरमानी करते हैं। और ख़ास तौर पर जिसकी अपनी शादी है, जो एक ऐसी कश्ती में सवार हो रहा है कि पाँव बाहर पड़ा तो समंदर में गिर जाएगी, उसको कभी एहसास ही नहीं होता कि आज का दिन मेरी ज़िंदगी का कितना अहम दिन है। तो अल्लाह का हुक्म क्या है? खूब अच्छा खाओ, खूब अच्छे काम करो, खूब अच्छा पहनो, खूब अच्छे काम करो। वल काफिल अर्दि रवासियन तमीत बिकुम, इसने ज़मीन में पहाड़ों की मेखें गाड़ दी ताकि ज़मीन तुमको लेकर ढुलक ना जाए। ये भी देखिए उसका कितना बड़ा काम है। जैसे ये टेबल है, अगर इसके ऊपर कील ना लगे हों तो हम कभी भी अपने कंप्यूटर्स और बुक्स ना रखें। आप सोचिए ज़मीन ऐसी गोल होती जैसी है अभी, और हम हंडिया पकाते और थोड़ी देर में हंडिया लुढ़क जाती, पता क्या चलता जी वो ज़मीन हिल गई, और आपको तो ज़मीन 24 घंटे में पूरी रिवॉल्व करके जाती है, ये पहाड़ों ने इसको थामा हुआ है, ये अल्लाह की ज़ात है। अल्लाह हमें भी कहता है कि तुम पहाड़ों की तरह ठुक जाओ। इसने दरिया जारी किए और कुदरती रास्ते बनाए ताकि तुम हिदायत पाओ। इसने ज़मीन में रास्ता बताने वाली अलामतें रख दी और तारों से भी लोग हिदायत पाते हैं। इसको हाईलाइट कर लीजिए। आसमान के सितारों से क्या है, वबिन नजमी हुम यहतदून। और यहाँ से सितारों का पर्पस भी पता चला, आज भी बहरोबार में इसी के ज़रिए से रास्ते ढूंढे जाते हैं। अफ़ामई यखलुकु कमल ला यखलुकु, अब शऊर को बेदार किया जा रहा है। यही कुरान का खूबसूरत अंदाज़ है कि पहले तकाबुल किया जाता है और तकाबुल के बाद फिर अल्लाह ताला हमें सोचने पे मजबूर करता है। बताओ क्या वो जो पैदा करता है और जो कुछ भी पैदा नहीं करते दोनों बराबर हैं? क्या तुम होश में नहीं आते? यानी जिनके आगे झुकते हो वो कर क्या सकते हैं? जिनके आगे तुम माथे टेक रहे हो वो कुछ पैदा नहीं कर सकते, वो तो खुद पैदा किए हुए हैं। और असल बात है कि वह इन तउद्दुन मतल्लाह ला तुहसूहा। इसको बड़ा बड़ा हाईलाइट कर लें। और अगर तुम अल्लाह की नेमतों को गिनना चाहो तो तुम गिन नहीं सकते, एहसान ही कर सकते। बेशक अल्लाह बख्शने वाला मेहरबान है। सर ने इधर शाम को बच्चों को एक होमवर्क दिया कि 100 ब्लेसिंग्स लिख के लाओ, तुम्हें जो नेमतें दी हैं ना। तो बच्चे थे, लड़कों को यंग्स को ज़रा ऐसी एक्टिविटीज़ देते रहते हैं, तो कहा नहीं 100 ये तो बहुत ज़्यादा है। एक आया 8-10 लिख के ले आया, कहा इतनी कैसे लिखें? तो उन्होंने कहा तुम अपने अंदर से शुरू कर लो, पहले जिस्म के सारे अज़ा को ही लिख लो, फिर अपनी ज़ात को लो, फिर जिस कमरे में हो, फिर जिस मुल्क में हो, फिर जिस दुनिया में हो। ला तुहसूहा। और हकीकत यह है कि इंसान ना शुक्र है, अल्लाह की नेमतों का हक अदा नहीं कर सकता। अगर हम अल्लाह की नेमतों को सिर्फ गिनना ही चाहें तो नहीं गिन सकते, तो उसका हक कहाँ से अदा करेंगे? इसके बाद जो गफूर रहीम आए, भला क्यों आया है कि तुम्हारी ना शुक्रियों पर भी अल्लाह तुम्हें माफ़ कर देता है। वल्लाहु यालमु मा तुसिर्रूना व मा तुलिनून। और अल्लाह तुम्हारे खुले से भी और छुपे से भी वाकिफ़ है। और वो दूसरी हस्तियाँ जिन्हें लोग अल्लाह को छोड़ कर पुकारते हैं, वो किसी चीज़ की भी खालिक नहीं बल्कि खुद मखलूक है। मुर्दा है ना कि जिंदा है, और इनको तो कुछ मालूम नहीं कि वो कब उठाए जाएंगे। यानी जो खुद कब्रों में जाके ख़त्म हो चुके, फौत हो चुके, थे ही नहीं या बुत हैं, तुम्हें क्या देंगे? अगर वो कुछ कर सकते तो सबसे पहले अपने ऊपर से कब्र की मट्टी हटाते, कफन फाड़ के बाहर आते। तुमने उनको बेरी के पत्तों में नहला दिया, वो कुछ ना कर सके। तुमने उनको चार लोगों के कंधे पे उठा के कब्रिस्तान में भेजा, वो कुछ ना कर सके। कभी सोचो कब्र में जाते ही वो सब कुछ करने वाले हो गए? देखिए अगर मुर्दे कुछ कर सकते सबसे पहले कब्र फाड़ के खुद निकलते। आपके सर पे कोई कपड़ा डाल दे, आपका ब्लैंकेट लपेट दे कि आप बैठे रहेंगे? तो कैसी छोटी बात है कि लोग समझ नहीं पाते। तो मान जाओ कि इलाहुकुम इलाहुम वाहिद, बस तुम्हारा खुदा एक है। मगर जो लोग आखिरत को नहीं मानते, इनके दिलों में इनकार बस कर रह गया और वो घमंड में पड़ गए। और अल्लाह को इनके सब किए कराए का पता है, चाहे वो छुपे हुए हों या वो खुले हुए हों, अल्लाह ताला को हर बात की खबर है। इन्नहु ला युहिब्बुल मुस्तकबिरीन। और हकीकत यह कि वह तकब्बुर करने वालों को पसंद नहीं करता। इतनी क्लियर मैनिफेस्ट किस्म की दावत थी तौहीद की, लेकिन लोग जिनके जहनों पर बुजुर्गों के और अपने असलाफ के अकाय छाए होते हैं, वो इनको सुन के क्या कहते हैं? वह इज़ाकीम, जब उनसे पूछा जाता है ये बताओ कि तुम्हारे रब ने क्या नाजिल किया, कालू असातीर अव्वलीन, कहते नहीं वो पुरानों की कहानियाँ, कुरान फरसूदा बातें हैं, पुरानी बातें, आज 1400 साल पुरानी बातें, कौन करे, कंप्यूटर का दौर है, साइंस है, क्या तुम अब कुरान पढ़ रही हो? इसीलिए आपको कहते हैं कि जो फैशनेबल लोग हैं वो कुरान पढ़ने भी लग जाएँ तो वो ये नहीं कहते हम कुरान पढ़ रहे हैं, वो कहते हैं हम अरेबिक लैंग्वेज कोर्स कर रहे हैं, हम लैंग्वेज सीख रहे हैं। ये फैशन है लैंग्वेज सीखने का, लेकिन ये फैशन नहीं है कि अभी इल्म सीखें। अल्लाह ताला फरमाते हैं ये बातें वो इसलिए करते हैं कि क़यामत के रोज़ अपने बोझ भी पूरे उठाएँ और साथ साथ उन लोगों के भी बोझ उठाएँ जिन्हें ये अपनी जहालत के बिना पर गुमराह करते थे। इसको हाईलाइट कर लीजिए। बहुत बड़ी गुमराही है कि इंसान खुद तो डूबे दूसरों को भी ले डूबे। इनसे पहले भी बहुत से लोग हक को नीचा दिखाने के लिए ऐसी ही मक्कारियाँ कर चुके हैं, तो देख लो कि अल्लाह ने इनके मकर की इमारत को जड़ से गिरा दिया। यानी यहाँ बातिल कोशिशों और ना हक चीज़ों का अल्लाह ताला अंजाम बताते हैं कि जैसे धड़ाम से एक इमारत गिरती है, इसी तरह इनकी इमारत भी गिरने लगती है। किस तरह से? किसकी छत ऊपर से इनके सर पर आ रही है और ऐसे रुख से इन पर अजाब आया जिधर से इनके आने का कोई गुमान भी ना था। फिर क़यामत के रोज़ अल्लाह इनको जलील और रुसवा करेगा और इनसे कहेगा, बताओ अब कहाँ है मेरे वो शरीक जिनके लिए तुम अहले हक से झगड़े करते थे? آج کتنا لوگ جھگڑتے ہیں، ذرا کوئی قرآن پڑھنے پڑھانے لگ جائے لوگ کہتے ہیں یہ وہابی ہے، یہ پتہ نہیں کیا ہے، یہ ہمارا عقیدہ بدل دے گا. اللہ کہتے ہیں قیامت کے دن پوچھا جائے گا، بتاؤ بھائی کدھر ہیں جن کے بارے میں تم جھگڑتے تھے. قال الذین اوتوا العلم، اس کو بھی ہائی لائٹ کیجیے، یہاں علم کی بات ہے، آپ کی بات ہے، کہ جن لوگوں کو دنیا میں علم حاصل تھا وہ کہیں گے آج رسوائی اور بدبختی ہے کافروں کے لیے. کافر یہاں کون ہیں؟ انکار کرنے والے، نہ ماننے والے، نہ سمجھنے والے. بہت سارے لوگ جاہل رہنا پسند کرتے ہیں لیکن علم نہیں حاصل کرتے، کیونکہ پھر علم حاصل کیا تو عمل کرنا پڑے گا، حالانکہ قیامت کے دن رسوائی ہوگی ایسے لوگوں کے لیے. ہاں انہیں کافروں کے لیے جو اپنے نفس پر ظلم کرتے ہوئے جب فرشتوں کے ہاتھوں گرفتار ہوتے تو سرکشی چھوڑ کر فوراً اپنے آپ کو جھکا دیتے ہیں. یہ بھی ہائی لائٹ کرنے کے قابل ہے. ساری زندگی اللہ سے بندہ بھاگا، سرکش کرتا رہا، کھینچتا رہا سر، اور موت کے وقت انسان آ کے کیا کہے گا؟ اللہ اکبر. فلک وسلم ماں کن نام علوم انسو، دوستی کریں گے، صلح کرنا چاہیں گے فرشتے سے. کیا کہیں گے؟ ہم تو کوئی قصور نہیں کرتے تھے. فرشتے جواب دیں گے کر کیسے نہیں رہے تھے، اللہ تمہارے سارے کرتوتوں سے خوب واقف ہے. فادخلوا ابواب جہنم خالدین فیہا، اب داخل ہو جاؤ جہنم کے دروازوں میں، وہیں تم کو ہمیشہ رہنا ہے. پس حقیقت یہ ہے کہ بڑا ہی برا ٹھکانہ ہے تکبر کرنے والوں کا. اللہ ولا تجعلنا منہم، یہ تھا برا انجام، لیکن اس کے برعکس ایک اور دوسرا گروہ. وقیل للذین اتقوا ما انزل ربکم، پیچھے سے بات چلی تھی نا، ان سے پوچھا کیا نازل کیا، کہا اساطیر الاولین. اس کے برعکس دوسری طرف وہ لوگ جو اللہ سے ڈرتے ہیں ان سے پوچھا جاتا ہے کیا چیز ہے جو تمہاری طرف تمہارے رب کی طرف سے نازل ہوئی، وہ جواب دیتے ہیں ایک ہی لفظ، اور وہ کیا، ہائی لائٹ کیجئے گا، کیا کہتے ہیں اللہ نے نازل کیا؟ خیرن، خیرن، قالو خیرن. قرآن پڑھنے والا بھی اس کو خیر کہتا ہے، جب ان سے پوچھا جاتا ہے قرآن کیا کہتے ہیں، خیر ہے. آپ کو پتا ہے قرآن میں خیر کا لفظ دو معنوں میں آتا ہے نا، خیر بھلائی اور مال، اور حقیقت ہے کہ علم کے اندر یہ سب کچھ ہے. کہتے ہیں یہ تو خیر ہی خیر ہے، اس طرح کے نیک لوگوں کے لیے اس دنیا میں بھی بھلائی ہے، اور آخرت کا گھر تو ضرور انہی کے حق میں بہتر ہے. بڑا خوبصورت گھر ہے متقیوں کا، ہمیشہ رہنے کی جنتیں جن میں وہ داخل ہوں گے، جن کے نیچے نہریں بہتی ہوں گی، اور وہاں وہ سب کچھ ہوگا جو وہ چاہیں گے. اس کو ہائی لائٹ کریں. دیکھیے دو چاہتوں میں سے ایک چاہت تو اس دنیا میں پوری ہوگی، ایک آخرت میں. یہ دنیا رب چاہی، لکھ لیں بڑا بڑا، یہ دنیا رب چاہی تو وہ دنیا من چاہی. جو چاہتے ہیں نا یہ دنیا بھی من چاہی اور وہ دنیا بھی من چاہی، یہ نہیں ہوتا. یا یہاں اللہ کی مان لیں یا وہاں اللہ کی ماننی پڑے گی. کذالک یجزی اللہ المتقین، یہ جزا دیتا ہے اللہ متقیوں کو. کون سے متقی؟ الذین تتوفاہم الملائکۃ طیبین، ان متقیوں کو جن کی روحیں پاکیزگی کی حالت میں جب فرشتے قبض کرتے ہیں تو کہتے ہیں سلام ہو تم پر، جاؤ جنت میں اپنے اعمال کے بدلے. یہ کیوں بھائی؟ یہاں بھی ہائی لائٹ کیجئے گا، بما کنتم تعملون، جنت کس پہ ملے گی؟ اعمال پہ ملے گی. نہ تو جنت دعاؤں سے ملے گی اور نہ جنت خواہشات پہ ملے گی، ورنہ تو سارے ہی جنت میں چلے جائیں. کون ہے جو جنت کی دعا نہیں کرتا؟ وہ بھی کرتے ہیں جو مانتے بھی نہیں، لیکن جنت ملے گی عمل پہ ملے گی. عمل سے زندگی بنتی ہے، جنت بھی جہنم بھی. یہ خاکی اپنی فطرت میں نہ نوری ہے نہ ناری ہے. ایسے لوگ اعمال کے بدلے جائیں گے تاکہ بندے کو خوشی ہو. سوال پیدا ہوتا ہے کیوں اعمال پہ کیوں؟ اس لیے کہ جب آپ کچھ کر کے چیز لیتے ہیں نا تو آپ کو گلٹ نہیں ہوتا، آپ کہتے ہیں خرید کے لیے جی، محنت کی ہے. ہاں یہ لگ پاتا ہے کہ ہمارے پاس ایسا عمل ہے کوئی نہیں جس سے جنت خریدے، تو اللہ تعالیٰ ہمارے ٹوٹے پھوٹے اعمال کی وجہ سے کچھ اپنی طرف سے ڈال کے ہمیں دے دے گا. یہ موضوع ہم پیچھے کر چکے ہیں. هل ينظرون الا ان تأتيهم الملائكه، اے نبی کیا یہ لوگ اب اس بات کا انتظار کر رہے ہیں کہ فرشتے ہی ان کے پاس اب پہنچے یا تیرا رب ہی فیصلہ اپنا صادر کر دے؟ اس طرح کی ڈٹائی ان سے پہلے بہت سارے لوگ کر چکے، پھر جو کچھ ان کے ساتھ ہوا وہ ان پر اللہ کا ظلم نہ تھا بلکہ ان کا اپنا ظلم تھا جو خود انہوں نے اپنے اوپر کیا. ان کے کرتوتوں کی خرابیاں آخر کار ان کی دامن گیر ہوئیں اور وہی چیز ان پر مسلط ہو گئی جس کا وہ مذاق اڑایا کرتے تھے. سچ ہے کہ نہیں؟ ساری زندگی جس چیز کو جھٹلاتے ہیں موت کی صورت میں وہی سامنے آتی ہے. وقال الذین اشرکوا لو شاء اللہ ما عبدنا من دونہ من شیء، یہ بھی ہائی لائٹ کرنے کے قابل جملہ ہے کہ انسان اپنی گمراہی کا وبال اللہ پہ نعوذ باللہ ڈالتا ہے کہ اللہ نے چاہا تو ہم نے کیا. یہ مشرکین کہتے ہیں اگر اللہ چاہتا تو نہ ہم اور نہ ہمارے باپ دادا اس کے سوا کسی اور کی عبادت کرتے، نہ اس کے حکم کے بغیر کسی چیز کو حرام ٹھہراتے۔ یہ کس کا انداز تھا؟ سورۃ الاعراف کے شروع میں پڑھ چکے، فبما اغویتنی، ابلیس نے کہا تھا۔ یہ ابلیسی عادت ہے کہ اپنی گمراہی کا سبب اللہ کو جانو۔ آج لوگ تقدیر کا سہارا لے کر یہ باتیں کرتے ہیں، قیامت کے دن بھی وہ یہ الزام لگائیں گے، اللہ تو نے بھٹکایا، تو نے پیدا کیا تھا اسی لیے ہم برے کام کر رہے تھے۔ اللہ سبحانہ تعالیٰ فرماتے ہیں ایسے ہی بہانے ان لوگوں کے بھی تھے جو اس سے پہلے بناتے رہے، تو کیا رسول کے پاس صرف صاف صاف بات پہنچا دینے کے سوا بھی کوئی ذمہ داری ہے؟ نہیں، بالکل نہیں۔ ہم نے ہر امت میں ایک رسول بھیج دیا، اس کے ذریعے سے ان سب کو خبردار کر دیا، کیا کہ اللہ کی بندگی کرو اور تاغوت سے بچو۔ تاغوت کو ہائی لائٹ کر لیجئے، واجتنبوا الطاغوت۔ تاغوت کیا ہے؟ اللہ کے راستے میں آنے والی ہر رکاوٹ، سب سے پہلے تو میں خود، میرا نفس، میری نیند، میرا سونا، میرا کھانا، میرا پینا۔ جب اندر کے تاغوت سے ذرا لڑ لپٹ لو تو باہر کے تاغوت شروع، پھر گھر والے اپنے حق جتانے آتے ہیں، اور وہ گھر والے جن کو ہم نے اللہ کے بھی حق دیے ہوتے ہیں، جب ہم اللہ کے حق واپس لیتے ہیں تو وہ کہتے ہیں جی تم حقوق العباد پورے نہیں کرتے، یہ بھی ظلم ہوتا ہے۔ پھر ان سے ذرا نبڑ نبڑ کرتے ہیں تو گلی محلہ خاندان اور پھر تو ساری دنیا ہی دشمن ہونے لگتی ہے، ان کو کیا ہو گیا؟ کاف امن ہو من حد اللہ و من ہو من حق علیہ الدلالہ۔ اس کے بعد ان میں سے کسی کو تو اللہ نے ہدایت بخشی، یعنی وہ جم گیا ان تاغوتوں کے مقابلے میں، کہا میں نہیں تمہاری مانوں گی، میں اللہ کی بندی ہوں، تمہاری نہیں ہوں۔ لیکن کسی پر ضلالت مسلط ہو گئی، اس نے سرنڈر کر دیا۔ پھر ذرا زمین میں چل پھر کر دیکھو کہ جھٹلانے والوں کا کیا انجام ہوا۔ اے محمد صلی اللہ علیہ وسلم، تم چاہے ان کی ہدایت کے کتنے ہی حریص ہو، مگر اللہ جس کو بھٹکا دیتا ہے اسے ہدایت نہیں دیتا، اور اس طرح کے لوگوں کی کوئی مدد نہیں کرتا۔ ایسے لگتا ہے ان سارے لوگوں کا درد اس میں آ گیا جن کو ہم دین کی طرف بلانا چاہتے ہیں اور وہ نہیں آتے۔ آپ بھی تڑپا کریں، دیکھیں درد پیدا کریں اپنے دوستوں کے لیے، گھر والوں کے لیے، خاندان کے لیے، دعا کریں، پھر اس کے بعد اللہ پہ معاملہ ڈال دیں۔ یہ لوگ اللہ کے نام پر بڑی بڑی قسمیں کھا کر کہتے ہیں کہ اللہ کسی مرنے والے کو پھر سے زندہ کر کے نہ اٹھائے گا۔ اٹھائے گا کیوں نہیں، یہ تو بس ایک وعدہ ہے جسے پورا کرنا اس نے اپنے اوپر واجب کر لیا، مگر اکثر لوگ نہیں جانتے۔ اور ایسا ہونا لازمی ہے کہ اللہ ان کے سامنے اس حقیقت کو کھول دے جس کے بارے میں یہ اختلاف کر رہے ہیں، اور حق کا انکار کرنے والوں کو معلوم ہو جائے کہ وہ جھوٹے ہیں۔ رہا اس کا امکان تو ہمیں کسی چیز کو وجود میں لانے کے لیے، اس سے زیادہ کچھ نہیں کہنا پڑتا کہ کن فیکون۔ اس کو ہائی لائٹ کیجئے کہ ہم اسے حکم دے کے ہو جا اور بس وہ ہو جاتی ہے۔ جس کو اللہ تعالیٰ کے صاحب کن فیکون ہونے کا یقین ہوگا نا، اس کی زندگی سے مایوسی نکل جائے گی۔ وہ پریشان ہے تو پریشان نہیں رہے گا، کیونکہ اس کو پتہ ہے کہ اللہ کی ذات اس کے لیے ہر مشکل میں سے نکلنے کا راستہ بنائے گی۔ اور اس کے بعد یہ وہ آیت ہے جس سے پتہ چلتا ہے کہ یہ سورت ہجرت حبشہ کے قریب کے دور میں نازل ہوئی۔ والذین ہاجروا فی اللہ من بعد ما ظلموا، جو لوگ ظلم سہنے کے بعد اللہ کی خاطر ہجرت کر گئے، ان کو ہم دنیا میں ہی اچھا ٹھکانہ دیں گے۔ اس کو ہائی لائٹ کریں، لیکن اس اچھے ٹھکانے کے بیچ میں کچھ مشکلات آتی ہیں۔ ہوتا کہ لوگ بڑے اتفاق سے کہتے ہیں ہم مسلم ملکوں میں جا رہے ہیں، ہم پاکستان جا رہے ہیں، بس یہ ہجرت کر لی۔ وہ سوچتے ہیں جیسے یہاں میکڈونلڈ بکتا ہے، جیسے یہاں کھانے ملتے ہیں وہاں بھی ملیں گے، سال چھ مہینے بعد واپس آ جاتے ہیں، کیونکہ وہ بیچ کی مشکلات کو نہیں جانتے۔ یاد رکھیے، اللہ کی خاطر کچھ بھی چھوڑیں گے شروع میں مشکل آئے گی، پھر لنبوینہم فی الدنیا حسنا، پھر ایسی خیر آئے گی، مدینہ کی زندگی سامنے آپ کے، شروع میں مشکلات کا دور اور اس کے بعد تو دولت گھر کی باندھی بن گئی۔ والاجر الاخرت اکبر، ہاں دنیا کے فائدوں سے کیا آخرت کا اجر کم ہوگا؟ کیونکہ ایک وقت آتا ہے کہ پھر دنیا اتنی ملنے لگتی ہے آپ کو اللہ کے راستے میں کہ آپ کہتے ہیں ہمارے آخرت کا اجر کدھر ہے، تو اللہ کرے نہیں نہیں یہ دنیا تو اس کا ایک چھوٹا سا ٹریلر تھا۔ ولا اجر الاخرت اکبر، آخرت کا اجر تو بھی بہت بڑا، پیچھے لو کان یعلمون، کاش لوگ اس کو جانتے۔ کس کو ملے گا؟ الذین صبروا علی ربہم یتوکلون، یہ وہ لوگ ہیں جو اپنے رب پر کے بھروسے پر کام کرتے ہیں، اور کتنا اچھا انجام ان کا منتظر ہے، یہ صبر والے لوگ ہوتے ہیں۔ کل کسی نے مجھے ایک ای میل بھیجی جس میں خانہ کعبہ کی ایکسٹینشن تھی، پہلے ہی اتنا ہے ماشاء اللہ، آپ لوگ جاتے ہیں تو دیکھتے ہیں، تو اب جو اگلے پلانز وہ کر رہے ہیں اگلے کوئی دو سال کے پانچ کے، اتنا بڑا تھا، تو میں اس کو وہ زوم ان زوم آؤٹ کر کر کے دیکھ رہی تھی۔ پھر میں نے اس کے فوراً بعد ای میل کی، تو میں نے ان کو کہا کہ از دس پلیس بگر اور دس، ہمارا یہ اسکول بڑا ہے یا وہ اللہ کا گھر بڑا ہے؟ तो मैंने कहा जो रब उसको फैला रहा है चला रहा है इंशाल्लाह वो इसके भी काम करेगा, यानी ला मोहला। और मुझे फिर शर्म आने लगी इस जगह का सोच के कि अल्लाह आप इतने बड़े इतनी छोटी सी जगह के लिए हम सोचें परेशान हो फिक्र करें, आप सिर्फ खाना का भी इतना बड़ा बना रहे हैं, यूनिवर्स को तो छोड़ दीजिए, तो आपके लिए दूसरे काम बनाने क्या मुश्किल है। तो जो उसका सस्टेनर है वो इसका भी सस्टेनर है। फिर मैंने कहा कि अल्लाह ना करे कभी हमें इसके कामों के लिए किसी को बुलाना पड़े कि आओ कुछ गा बजा के कुछ हंसा बुला दो ताकि हम अपने कर्जे दूर करें। याद रखिए वमई या तवक्कल अल्लाह फहुवा हस्बु, अल्लाह के तवक्कुल पे काम करें। वमा अरसलना मिन क़ब्लिक इल्ला रिजालन नूही इलैहिम, ए नबी हमने आपसे पहले जब भी कोई रसूल भेजे वो इंसान ही थे। इसको हाईलाइट कर लीजिए, रिजाल का लफ्ज है। एक तो इससे पता चलता है कि रसूल हमेशा इंसानों में आए, कोई जिन नबी नहीं बना आज तक इंसानों के लिए, और दूसरा ये कि औरत नहीं बनी, रजुल का लफ्ज आ गया। इसी से हजरत मरियम की नबूवत को रद्द किया जाता है कि रजुल का लफ्ज है। करते क्या है, नूही इलैहिम हम उनकी तरह वही भेजते हैं। फसलु अहले ज़िक्र इन कुंतुम ला तालमून, और अहले ज़िक्र से पूछ लिया करो अगर तुम खुद नहीं जानते। पिछले रसूलों को भी हमने बैशिनात और जुबर यानी रोशन निशानियाँ और किताबें दी, लेकिन आपकी तो शान ही निराली है कि वानजल नैलैका ज़िक्र, हमने आप पर तो ये जिक्र नाजिल कर दिया, कुरान मुराद है। क्यों, इसको भी हाईलाइट कर लीजिए, आखिरी आयत है इस रूप की, लितुबैयिना लिन्नासि मा नुज़िला अलैहिम, मा नुज़िला इलैहिम वलअल्लहुम यतफक्करून, ताकि तुम लोगों के सामने इस तालीम को खोल खोल कर बयान करो जो इनके लिए उतारी गई, ताकि वो गौर व फिक्र करें। अल्लाह करे इस कुरान को खोल खोल कर बयान करो, सिर्फ इस खुलासे में जो पानी की तरह बह रहे हैं, इसी से अंदाज़ा हो रहा है कि सिर्फ कुरान का तर्जमा समझ आ जाए उसकी बजाय ये 20 मिनट में जो एक रुख करते हैं हम एक सपारा पढ़ लें, फ़र्क क्या है। तो जो आज बुनियादी मकसद कुरान का था वो छोड़ के लोग कुरान को रस्मन पढ़ रहे हैं, कोई मर गया तो पढ़ लिया, कोई पैदा हो गया तो पढ़ लिया, शादी से पहले ख़त्म कर दो। अल्लाह कहते हैं कि नहीं, ली तो भाई ये ना लेना से इसको हाईलाइट कीजिए, इस पर गौर कीजिएगा बाद में कि मैं इस तबीन हक के लिए क्या कर रही हूँ, मैं किस हद तक लोगों के लिए इस किताब को आसान कर रही हूँ। अल्लाह ताला से दुआ है कि अमल की तौफीक अता फरमाए। सुब्हानक अल्लाहुम्मा व बिहम्दिका अशहदु अल्ला इलाहा इल्ला अंत अस्तग़फिरुका व अतूबु इलैक। रब्बना तक़ब्बल मिन्ना इन्नका अंतस समील अलीम, व तुब अलैना इन्नका अंतत तव्वाबुर रहीम, व सल्लल्लाहु ताला खैरि खल्क़िही व सहाबी अजमईन बिरहमतिका या अरहमुर राहिमीन। अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू।